ولقد ارسلنا نوحا الى قومه. یہاں میں تمہید باندھ دوں، ابھی ہم نے یہ دو فریقین کی بات کی ہے نا، مثل الفریقین کل عام والاسم، اندھا اور بہرا، دیکھنے والا اور نبینا، یہ برابر نہیں ہوتے نا. اب یہاں سے سورت کے آخر تک اس کی عملی تصویریں، ہر دور میں یہ دونوں گروہ موجود ہوتے ہیں، کچھ نبی کی بات مان کے ایمان قبول کرنے والے، تو یہ وہ ہیں جو آنکھوں والے ہیں، جو سننے والے ہیں، اور کچھ جو باتوں کو سن کے نہ ماننے والے، تو وہ پھر اندھے اور بہرے ہیں. میرا خیال ہے کہ کہانیوں کے اندر آپ کو بہت سارے سبق صرف باتیں سنتے ہوئے ہی ملنے لگیں گے انشاءاللہ تعالی. وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ إِنِّي لَكُمْ نَذِيرٌ مُبِينٌ. یقیناً ہم نے نوح علیہ السلام کو اس کی قوم کی طرف رسول بنا کر بھیجا کہ میں تمہیں صاف صاف ہوشیار کر دینے والا ہوں کہ تم صرف اللہ ہی کی عبادت کرو، مجھے تو تم پر دردناک دن کے عذاب کا خوف ہے. اس کی قوم کے بڑے لوگوں نے کہا کہ ہم تو تجھے اپنے جیسا انسان ہی دیکھتے ہیں، اور تیرے تابے داروں کو بھی دیکھتے ہیں کہ یہ لوگ واضح طور پر سوائے نیچ لوگوں کے اور کوئی نہیں، جو بے سوچے سمجھے تمہاری پیروی کر رہے ہیں. ہم تو تمہاری کسی قسم کی برتری اپنے اوپر نہیں دیکھ پا رہے، بلکہ ہم تو تمہیں جھوٹا سمجھ رہے ہیں. نوح نے کہا ہے میری قوم والو، مجھے بتاؤ کہ اگر میں اپنے رب کی طرف سے کسی دلیل پر ہوا اور مجھے اس نے اپنے پاس کوئی رحمت عطا کی ہو، پھر وہ تمہاری نگاہوں میں نہ آئی، تو کیا زبردستی میں تمہارے گلے منڈ دوں حالانکہ تم اس سے بیزار ہو؟ میری قوم والو، میں تم سے اس پر کوئی مال نہیں مانگتا، میرا ثواب تو صرف اللہ کے ہاں ہے، نہ میں ایمان والوں کو اپنے پاس سے نکال سکتا ہوں، انہیں اپنے رب سے ملنا ہے، لیکن میں دیکھتا ہوں کہ تم لوگ جہالت برت رہے ہو. میری قوم کے لوگوں، اگر میں ان مومنوں کو اپنے پاس سے نکال دوں تو اللہ کے مقابلے میں میری مدد کون کرے گا؟ کیا تم کچھ بھی نصیحت نہیں پکڑتے؟ میں نہیں کہتا کہ میرے پاس اللہ کے خزانے ہیں؟ سنو، میں غیب کا علم بھی نہیں رکھتا، نہ میں یہ کہتا ہوں کہ میں کوئی فرشتہ ہوں، نہ میرا یہ قول ہے جن پر تمہاری نگاہیں ذلت سے پڑ رہی ہیں کہ اللہ ان کو کوئی نعمت ہی نہ دے گا. ان کے دل میں جو ہے اسے اللہ خوب جانتا ہے، اگر میں کوئی ایسی بات کہوں تو یقیناً میرا شمار ظالموں میں ہو جائے گا. قالوا یا نوح، قوم کے لوگوں نے کہا اے نوح، تم نے ہم سے بڑی بحث کی اور خوب بحث کر لی، اب تو جس چیز سے ہمیں دھمکا رہا ہے وہی ہمارے پاس لے آ، اگر تو سچوں میں سے ہے. جواب دیا کہ اسے بھی اللہ ہی لائے گا اگر وہ چاہے، اور ہاں تم اسے ہرانے والے نہیں ہو. تمہیں میری خیر خواہی کچھ بھی نفع نہیں دے سکتی، گو کہ میں تمہیں کتنی ہی خیر خواہی نہ دینا چاہوں، بشرطے کہ اللہ کا ارادہ تمہیں گمراہ کرنے کا ہو، وہی تم سب کا پروردگار ہے اور اسی کی طرف تم لوٹائے جاؤ گے. کیا یہ کہتے ہیں کہ اسے خود اسی نے گھڑ لیا ہے؟ تو جواب دیا، اگر میں نے اس کو گھڑ لیا ہو تو میرا گناہ مجھ پر ہے، اور میں ان گناہوں سے بری ہوں جو تم کر رہے ہو. یہ تھی آیت نمبر 25 سے لے کر 35 تک، 25 to 35. ان آیتوں کا عنوان ہے حضرت نوح علیہ السلام اور قوم کی گفتگو. اب یہاں سے کہانی ہے تو میں تھوڑا سا سٹائل بدلنا چاہوں گی تاکہ ہم بہترین فائدہ اٹھا سکیں. ہم عمل کی باتیں لیں گے، کیونکہ ہر بات کے اندر ایک بات ہے. کچھ ٹاپکس جو ہیں وہ عمل کے طور پہ ہم دیکھیں گے. پہلی بات اس حصے سے جو ہم نے سیکھی کہ ظاہر پرستی حق کے راستے کی سب سے بڑی رکاوٹ ہے. اگلی بات سیکھی کہ حق کے راستے میں رکاوٹ ڈالنے والے لوگ معاشرے کے ان لیڈز ہوتے ہیں. پڑھے لکھے لوگ بھی ہو سکتے ہیں اور دولت مند بھی ہو سکتے ہیں، انفلوئنشل لوگ جن کا اثر دوسروں پہ ہوتا ہے. کیوں؟ اس لیے کہ ان کو اس پیغام کے اندر اپنی زندگی کے ڈھانچے کو بدلنے کی خوشبو آ رہی ہوتی ہے. ان کو لگتا ہے کہ اگر اس نبی کی بات یا اس پیغام کی بات سچ ہو گئی تو ہمارا لائف سٹائل بدل جائے گا. کچھ لوگ ہوتے ہیں سیدھے سادھے، زندگی گزار رہے ہیں، ان کو کوئی بہت فرق نہیں پڑتا سچے دین کے آنے سے، بس جہالت نہ ہو باقی باتیں تو ٹھیک ہیں. جہالت ختم ہوئی، اللہ تعالیٰ ان کو موقع دیتا ہے، ان کی زندگی میں کوئی بہت بڑی تبدیلیاں نہیں کرنی پڑتی. لیکن کچھ لوگ جو ہوتے ہیں وہ بالکل بہت دور جا چکے ہوتے ہیں. میں اس کو کیسے سوچتی ہوں، جو لوگ ڈرائیونگ کرتے ہیں وہ میری اس بات کی تصدیق کر سکتے ہیں. یہاں کی روڈز میں نے نہیں دیکھی اس طرح کی، لیکن امریکہ میں جو روڈز ہوتی ہیں وہ موسٹلی ہائی ویز ہوتی ہیں، تین یا چار لینز ہوتی ہیں، ایک فرسٹ لین ہوتی ہے، سیکنڈ، تھرڈ، اور پھر اسی طرح تین اپوزٹ وے کی لینز ہوتی ہیں. جو ایگزٹ ہوتا ہے نا وہ فرسٹ لین ادھر ہوتی ہے، آل دا وے جو رائٹ ہینڈ کی لین ہے اس میں ایگزٹ ہے. جب بھی آپ نے روڈ سے نکلنا ہوتا ہے نا تو آپ کو فرسٹ لین میں آنا پڑتا ہے، اور جو بالکل لاسٹ روڈ ہوتی ہے جو لیفٹ سائڈ پہ ہوتی ہے اس پہ آپ میکسیمم سپیڈ سے چل سکتے ہیں، جو بیچ کی ہے اس پہ میڈیم، اور جو کم چلنے والے ہوتے ہیں وہ پہلی پہ چلتے ہیں. اب ایک شخص جو روڈ پہ جا ہی رہا جا رہا ہے، آپ سوچیں کہ کوئی شخص اپنی من مانی کی روڈ پہ جا رہا ہے، زندگی گزر رہی ہے، جب قرآن کھلتا ہے تو پتہ چلتا ہے یہ تو وہ زندگی نہیں تھی. जैसे हमने कल भी देखा था ना पिछले पारे में कि जब कुरान खोलता है तो जिस चीज पे लोग हमें शाबाश दे रहे होते हैं कुरान उस पे तनकीद करने लगता है, और जिस चीज पे खुशखबरियां मिल रही होती हैं उस पे हमें डरावे मिलने लगते हैं। अब जब इंसान एक जिंदगी की शाहरा पे चल रहा होता है, अब कुरान आ गया जिंदगी में, अब वो एग्जिट चाहता है, उसको लगता है कि मुझे इस स्टाइल को चेंज करना है। अब तस्वुर में लाएं कि जो शख्स बिल्कुल ऑल द वे लेफ्ट साइड पे है, उसको भी एग्जिट लेना है, और एक वह जो बीच वाला है उसको भी लेना है, और एक वह जिसको पहला लेना है। सबसे इजी एग्जिट किसका होगा? पहले वाला। लेफ्ट साइड पे स्पीड कम थी, रास्ते में बैरियर्स कम थे, कोई खतरा नहीं, जस्ट इंडिकेटर देगा और जो फर्स्ट एग्जिट आएगा वो निकल जाएगा। चलिए बीच वाले का एग्जिट लेते हैं। जो बीच वाला शख्स एग्जिट लेगा उसके लिए खतरा ज्यादा है ना, क्योंकि उसको डर है कि उससे बाद वाली लाइन वाला मेरे पीछे आ रहा है, वो पहले इंडिकेटर देगा फिर पीछे मुड़ के देखेगा। लेकिन उसको भी इतनी मुश्किल नहीं पड़ेगी क्योंकि मोस्टली ये दोनों करीब ही के थे, बस एक ही रुकावट थी, वो रुकावट दूर हुई, पहले दूसरी में आएगा फिर तीसरे में। क्या ये पॉसिबल है कि वो बीच में रहते हुए एकदम जंप करके एग्जिट ले ले? चलिए अब तीसरी लाइन पे आइए। सबसे मुश्किल किसको है उस रोड से निकलना जो आखिरी लेन पे है? पहले उसको स्पीड कम करनी पड़ेगी, फिर उसको बीच में आना पड़ेगा, बल्कि उनको पीछे भी देखना पड़ता है क्योंकि बीच की रोड में आने वाले ज्यादा तेज आ रहे होते हैं। फिर उसके बाद तीसरी पे आता है। बस यही है तरतीब जिंदगी गुजारने की। देखिए कि लोग किस स्पीड से जा रहे हैं, तबलीग के अंदर वो डोज दीजिए कि जो लोग बर्दाश्त कर सकें। हम कहते हैं कि एक बंदा इसने बात सुनी फौरन दीन पे आ गया, और दूसरा देखो अभी तक उनकी महफिलें नहीं बदल रही। मत कहिए ऐसी बातें, मोहलत दीजिए। जो दूर की लेन से आएगा वो देर से पलटेगा, उसके अंदर एहसास आ गया ना, यही पहला है, पीछे देख रहा है, उसको अपने माहौल को साथ लेना है, उसको देखना है। मेरी हिस्ट्री में जो पहली क्लास थी अल्हम्दुलिल्लाह, उसमें एक बहुत ही अच्छी स्टूडेंट थी, फैमिली के साथ आती थी, अभी भी है अल्हम्दुलिल्लाह। तो वो मुझे कहा करती थी कि मैं आखिरी लेन में से आई हूँ। वो डॉक्टर, उनके मियाँ डॉक्टर, अपने शहर के फेमस लोग, दौलत माल, यानी आप कह सकते हैं कि हर वो रुकावट दुनिया की जो दीन से लोगों को रोकती है। फिर ऐसे लोगों का हल्का अहबाब बहुत होता है, फिर ऐसों की पार्टीज में फिलहाल वो का पार्टी, इस तरह की चीजें थी। अल्लाह जब हिदायत देता है, इस वक्त माशाल्लाह वो खुद भी पढ़ा रही है और अल्लाह ने उसकी जिंदगी में बहुत चेंज किया, तो वो कहती थी कि मैं आखिरी लेन से आई हुई हूँ। तो मैंने कहा फिर तुम्हारी कदर भी अल्लाह को बहुत ज्यादा है, जो पहली लेन से मुड़ेगा उसकी कम, वो भी शुक्र है, वो तो पहले ही बचा था। इसी बात को अल्लाह के नबी ने फरमाया था कि जो जाहिलियत में ज्यादा शदीद होते हैं ना, वो इस्लाम पे भी शदीद होते हैं, और यही थी वो वजह जिसके लिए अल्लाह के नबी ने उमर को मांगा था। सहाबी कहते हैं कि मैंने अल्लाह के नबी को ये सुबह दुआ मांगते सुना कि आप कह रहे थे कि या इस्लाम को उमर बिन खत्ताब से मदद दे दे, या उमर बिन हशाम से मदद दे दे, और उमर बिन हशाम अबू जहल था, स्ट्रांग लोग। याद रखिए किसी मुआशरे में चेंज पैदा करते हैं तो स्ट्रांग लोग, इन लीड्स। और आज का इन लीड तबका आज का मीडिया, आज के मीडिया को अगर आपने काबू में कर लिया ना, तो आप इस्लाम का पैगाम बड़े खूबसूरत तरीके से फैला सकते हैं। छोटे छोटे लोग छोटी छोटी जगह पे बात करेंगे ना, जैसे ये मेरा माइक है, अगर ये सिर्फ इसी रूम में होगा तो आप इस रूम वाले फायदा उठाएंगे। अब इस वक्त ये नीचे भी जा रहे हैं तो नीचे भी सुन रहे हैं, लेकिन हमारे साथ वाली घर में तो इसकी आवाज नहीं आ रही ना। लेकिन इस वक्त जो नेट हमने यूज किया हुआ है आप सबके पास मौजूद है कि अल्लाह चाहे तो जहां से मर्जी को सुन ले, कोई ना सुने तो उसकी मर्जी है, लेकिन मेरा अराउंड द वर्ल्ड पूरे ग्लोब पे सुन सकते हैं ना। ये फर्क है कि जब दीन को आप फैलाना चाहते हैं ना, या दीन की तरफ आते हैं, तो रुकावट भी वही लोग डालते हैं जो भाग रहे होते हैं, तड़प रहे होते हैं। अब अल्लाह के नबी जब दीन की बात करते थे ना, तो वो लोग जो जाहिर परस्त है, मटीरियलिस्टिक अप्रोच है, जिनके रास्ते में इतनी रुकावटें हैं। मैं तो कहती हूँ कि दीन की तरफ आने का जो सफर है ना, अमली दीन का, ये हर्डल रेस है। कभी आपने देखी हर्डल रेस? बच्चे खेलते हैं ना, रास्ते में रुकावटें खड़ी करते जाते हैं और बस चीजों को उठा उठा के जाना होता है। कोई बच्चा गिव अप नहीं करता, वो रुकावटें उठाता है और भागता है और जीत जाता है। हमारा और आपका काम क्या कि अपने रास्ते की रुकावटें उठाओ, उठाओ इसको, ये फेंको, ये नहीं चाहिए अल्लाह, ये वहां जाए। यहां से उठते हैं ना तो वो फिर दूसरे कमरे में गिरता है जो आखिरत का कमरा है। इसी को तो पीछे हमने पढ़ा कि लन तनालुल बिर्रा हत्ता तुन्फिकु मिम्मा तुहिब्बुन। फेंको रुकावटों को, निकालो, ये कपड़े बहुत वक्त लेते हैं, फेंको इसको, मैं नहीं पहन सकती अब माया वाले कपड़े, मेरे से नहीं पहने जाते अब वो कपड़े जिनको इस्त्री करना पड़ता है, ये बर्तन मेरा बहुत वक्त लेते हैं, इसको फेंको, ये ठीक है। ये नहीं, फिर खुद ब खुद जिंदगी हल्की होती है। ये कोई शौरी सफर नहीं होता, यकीन करें, ये लाशौरी तौर पर होने लगता है। वो बंदा जो इतना मीन मेख वाला हो कि जिसकी जिंदगी के अंदर 19-20 का वो फर्क ना करे। आप देखिए बाज लोग ऐसे हैं कि एक नैपकिन भी दूसरे रंग का बर्दाश्त नहीं करते, और मैं हैरान होती जब लोगों के टॉयलेट पेपर मैचिंग के होते हैं, मैं हैरान होती इस टॉयलेट पेपर का नसीब क्या है और इसको ढूंढा किसने। मैंने किसी के घर में गई और तो पीच कलर के टॉयलेट पेपर थे, खुदा के लिए अब आप ढूंढने ना शुरू करते हैं। लेकिन उस दिन ये चीज मेरे जहन में, क्योंकि पूरा टॉयलेट जो था वो पीच कलर का था, मैं हैरान हो गई ये कहाँ से आया होगा, मेरे जैसे बंदे ने तो शायद व्हाइट के अलावा कोई दूसरे भी नहीं देखे होंगे और ये तो इतना ऑड कलर है। ठीक है, शौक है, अल्लाह ताला दे, कोई बुरी बात नहीं, अल्लाह ने भी जन्नत में मैचिंग्स रखी हैं, लेकिन हर चीज कीमत लेती है। हो सकता है कि व्हाइट तो हर जगह से मिल जाता होगा, पीच को खास एक दुकान से मिलता होगा। व्हाइट जो है वो $1 का मिल जाएगा, उसके लिए हो सकता है $20 देने पड़े। तो जो जितनी कीमत यहाँ की देना चाहेगा देगा, और जो वहां की देना चाहेगा वहां देगा। चलिए अगली चीज जो इस हिस्से से हमने सीखी थी वो क्या थी कि दावत देने वाले के पास दो हथियार होते हैं और होने चाहिए, इसके बगैर दावत में कोई फायदा नहीं हो सकता या मदद नहीं आती। पहला हथियार होता है दलील, और दलील क्या है, आपके पास पूरी तैयारी, इल्म। इल्म जो है ना ये दावत देने वाले का बहुत बड़ा हथियार होता है। आपकी बात बिल्कुल भोंडी हो, बिल्कुल सिंपल हो, आपको बिल्कुल अच्छी बात ना करनी आती हो, अगर आपके पास इल्म होगा ना तो हमारे यहाँ एक बात कहते हैं कि इल्म बोलता है। और दूसरी चीज नबी का पैगाम, उस दौर में नबी था। आज जिस बंदे के पास नबी का पैगाम कुरान और सुन्नत की सूरत में होगा, अल्लाह ताला उसकी दावत को खुद बखुद दूसरों तक पहुंचाएगा। अगली चीज हमने सीखी कि हर दौर में लोगों ने दीन की बात को झगड़े की बात कहा, और अगली बात हमने इसमें सीखी कि वो लोग जो फिर ना माने तो फिर उनको क्या कहा जाएगा, कि फअलैय इजरामी व अना बरीयुम मिम्मा तुजरिमून, आयत 35 का आखिरी हिस्सा, मेरा जुर्म मेरे ऊपर, तुम्हारा जुर्म तुम पर, ये है कलमाए रुखसत, खुदा हाफिज, नो मोर। जब कोई बात ना माने, दलील को ना माने, किसी चीज से ना माने, तो फिर अल्लाह ने एक जवाब सिखा दिया, अच्छा तुम अपने घर खुश, मैं अपने घर खुश, लकुम दीन अकुम वली दीन, तुम्हारा दीन तुम्हें मुबारक, मेरा दीन मुझे मुबारक। फिर भी ये नहीं कहा गया कि पकड़ के जबरदस्ती डंडे से मारो, पकड़ो मनवाओ, कह दिया वमा अलैना इल्लल बलाग, पहुंचा दिया, पहुंच गया, नहीं पहुंचा तो फिर दुआ करो कि अल्लाह ताला तुम्हारे लिए किसी ऐसे बंदे को मुकर्रर करे जो तुमको ये बातें पहुंचा दे। बाकी सबक इंशाल्लाह जब आप डिटेल से पढ़ेंगे तो फिर देखेंगे। आगे चलते हैं। وَأُوحِيَ إِلَى نُوحٍ أَنَّهُ لَن يُؤْمِنَ مِن قَوْمِكَ إِلَّا مَن قَدْ آمَنَ فَلَا تَبْتَئِسْ بِمَا كَانُوا يَفْعَلُونَ। नूह अलैहि सलाम की तरह वही भेजी गई कि तेरी कौम में से जो ईमान ला चुके इनके सिवा कोई अब ईमान नहीं लाएगा, बस तो इनके कामों पर गमगीन ना हो, और एक कश्ती हमारी आंखों के सामने और हमारी वही के मुताबिक तैयार कर, और जालिमों के बारे में हमसे कोई बातचीत ना कर कि वो पानी में डुबो दिए जाने वाले हैं। वो नूह कश्ती बनाने लगे, इनकी कौम के जो सरदार इनके पास से गुजरते वो इनका मजाक उड़ाते, वो कहते अगर तुम हमारा मजाक उड़ाते हो तो हम भी तुम पर एक दिन हंसेंगे जैसे तुम हम पर हंसते हो, बहुत जल्द तुमको मालूम हो जाएगा कि किस पर अजाब आता है जो इसको रुसवा करे, और इस पर हमेशगी की सजा उतर जाए। यहाँ तक कि जब हमारा हुक्म आ पहुंचा और तन्नूर उबलने लगा तो हमने कहा कि इस कश्ती में हर किस्म के जानदारों में से जोड़े यानी दो जानवर, एक नर और एक मादा सवार कर ले, और अपने घर के लोगों को भी सिवाय इनके जिन पर पहले से बात पड़ चुकी है, और सब ईमान वालों को भी, इसके साथ ईमान लाने वाले बहुत ही कम थे। नूह अलैहिस्सलाम ने कहा इस कश्ती में बैठ जाओ, अल्लाह ही के नाम से इसका चलना है और ठहरना है, यकीनन मेरा रब बड़ी बख्शिश और बड़े रहम वाला है। वो कश्ती ने पहाड़ों जैसी मौजों में लेकर जा रही थी, और नूह अलैहिस्सलाम ने अपने बेटे को जो एक किनारे पर खड़ा था पुकार कर कहा, ए मेरे प्यारे बच्चे हमारे साथ सवार हो जाओ और काफिरों में शामिल न रहना। इसने जवाब दिया कि मैं तो किसी बड़े पहाड़ की तरफ पनाह में आ जाऊंगा जो मुझे पानी से बचा लेगा। नूह अलैहिस्सलाम ने कहा आज अल्लाह के अमर से बचाने वाला कोई नहीं, सिर्फ वही बचेंगे जिन पर अल्लाह का रहम हुआ। इसी वक्त इन दोनों के दरमियान मौज हायल हो गई और वह डूबने वालों में से हो गया। फरमा दिया कि ऐ जमीन अपने पानी को निगल जा और ऐ आसमान बस कर थम जा। इसी वक्त पानी सुखा दिया गया और काम पूरा कर दिया गया, और कश्ती जूदी पहाड़ पर जा लगी, और फरमा दिया गया कि जालिम लोगों पर लानत हो। नूह अलैहिस्सलाम ने अपने परवरदिगार को पुकारा और कहा रब्बी अबनी मिन अहली व इन वादक अल हक्कु व अंता अहकमुल हाकिमीन, ए मेरे रब मेरा बेटा तो मेरे घर वालों में से है, यकीनन तेरा वादा बिल्कुल सच्चा है और तू तमाम हाकिमों से बेहतर हाकिम है। अल्लाह ताला ने फरमाया ए नूह यकीनन वो तेरे घराने से नहीं है, इसके काम बिल्कुल ही नाशाइस्ता है, तुझे हरगिज वो चीज ना मांगनी चाहिए जिसका तुझे बिल्कुल इल्म ना हो। मैं तुझे नसीहत करता हूँ कि तू जाहिलों में से अपना शुमार कराने से बाज रह। अल्लाह अकबर। नूह ने कहा मेरे पालनहार मैं तेरी ही पनाह चाहता हूँ इस बात से कि तुझसे वो मांगू जिसका मुझे इल्म ही ना हो, अगर तू मुझे ना बख्शेगा और मुझ पर रहम ना करेगा तो मैं खसारा पाने वालों में हो जाऊंगा। फरमा दिया गया कि ऐ नूह तू हमारी जानब से सलामती और इनकी बरकतों के साथ उतर जो तुझ पर हैं और तेरे साथ की बहुत सारी जमातों पर और बहुत सी उम्मतें होंगी जिन्हें हम फायदा तो जरूर पहुंचाएंगे लेकिन फिर भी हमारी तरफ से दर्दनाक अजाब पहुंचेगा। तिलका मिन अंबा इल गैब, ये गैब की खबरों में से हैं जिनकी वही हम आपकी तरफ करते हैं, इन्हें इससे पहले आप जानते भी न थे और न आपकी कौम के लोग, इसलिए आप सब्र करते रहिए और यकीन मानिए कि इंजामे कार परहेजगारों ही के लिए है। ये थी आयत नंबर 36 से 49। इन आयात के टॉपिक लिखते हैं। पहला टॉपिक है मतलूब ईमान, शौरी तौर पर अपनी खुशी से ईमान कबूल करना। हज़रत नूह अलैहिस्सलाम जिस कौम की तरफ भेजे गए थे ये कोई काफिर कौम नहीं थी, ये पिछले अंबिया कराम को मानती थी, लेकिन जब कुछ अरसा गुजर जाता है ना तो शौरी ईमान की जगह रस्मी ईमान लेने लगता है, जैसा कि इस वक्त मुसलमानों के साथ हो रहा है। नतीजा क्या निकलता है कि वो दीन ख़त्म हो जाता है जो दीन मतलूब होता है और वो दीन शुरू हो जाता है जो वक्त का रिवाज बन जाता है। ऐसे लोगों को अल्लाह ताला ने दावत दी कि अल्लाह के जब अजाब आते हैं तो सिर्फ शौरी ईमान वाले बचते हैं, सिर्फ नाम लेकर अपने आप को मुसलमान कहने वाले लोग नहीं बचते। दूसरा टॉपिक है कीमत अमल की है ना कि नस्ब की। इसी के साथ एक और टॉपिक है कि मामला पहाड़ या कश्ती का नहीं खुदा का था। हमने देखा कि हज़रत नूह की आंखों के सामने उनका बेटा डुबो दिया गया। ये भी मुमकिन था कि बेटा कहीं और ही डूब डाब जाता, ना बाप देखता अपनी आंखों से ना उसको मुश्किल होती, लेकिन जिनको अल्लाह ताला ने बड़े इनाम देने होते हैं उनको बड़े इम्तिहानों से गुजारता है। हज़रत नूह के सामने उनका बेटा डूबा इस बात की दलील थी कि कल क़यामत के दिन ऐसे ही होने वाला है। अगला टॉपिक लिखिए, तूफ़ान नूह क़यामत सुग़रा थी जो असल क़यामत की झलकी थी। देखिए दुनिया में इस वक्त हम सब जो रहते हैं ना, और हर एक ने कुछ न कुछ चीज़ें बना के रखी हुई हैं। हज़रत नूह और उनके बेटे के नाते से अल्लाह ताला ने हमें बहुत बड़ी हकीकत सुना दी, और वो क्या कि जो बंदा इस दुनिया में अल्लाह के पैगाम को नहीं मानेगा फिर उसको उसका नसब और नाता भी बचा नहीं सकेगा, और ऐसे लोग फिर अल्लाह की पकड़ से नहीं बचेंगे। जिस तरह तूफ़ान नूह के तौर पर दुनिया में जो मारका हुआ, क़यामत के दिन यही कुछ होने वाला है, और जिसके नतीजे में इंसान फिर इसी तजुर्बे को देखेंगे। बापों के सामने उनके बेटे आग में जा रहे होंगे, शोहरों के सामने उनकी बीवियां आग में जा रही होंगी, बीवियों के सामने शोहर आग में जा रहे होंगे, और ये वो वक्त होगा कि जो दुनिया बसी थी वो सारी टूट जाएगी। वहां नसब के नाते टूट कर ईमान के नाते फायदा देंगे। आज इस दुनिया में रहते हुए हमें वो दिखता नहीं है, अगर आज दिखने लगे तो पता चल जाएगा कि जो आज दुनिया में अपने आप को संवार लेंगे कल वही बचेंगे। आज तूफान नूह की बेरहम मौजों में उनका एक बेटा डूबा, कल क़यामत के दिन यही मामला मैग्नीफाई करके दिखाया जाएगा। हम अपनी औलादों को यही बचा लें, अपनी आंखों से अपने बच्चों को देखते हैं अगर गलत कामों में तो अभी ऐसी कोशिशों को शुरू कर लें कि जिससे अपने आप को दीन की तरफ ला के उनको माइल करें। मैंने जो जुमला बोला उसको सुनते ही आपके जहन में आएगा हाँ हम तो यही चाहते हैं, लेकिन हम ये तो चाहते हैं कि हम अपने बच्चों को दीन की तरफ लाएं, लेकिन इस चाहत से पहले एक और चाहत की जरूरत है कि हम खुद को दीन पे लाएं। अगर हम दीन पे आ जाएंगे तो बच्चे भी दीन पे आने लगेंगे, और जो पिछली गलतियां उनके साथ कर चुके हैं उस पर उनसे माफी मांग लें। अकड़ने की जरूरत नहीं, उछलने की जरूरत नहीं, पांव पटकने की जरूरत नहीं, उनको बेराहरों कहने की जरूरत नहीं, बस जाके माफी मांग लें कि मैंने सही नहीं किया बेटी, मैंने तुम्हारा हक नहीं दिया, मैं तो खुद गाफिल थी, जब मैं गाफिल थी तो बता तुझे क्या करूं, तो आओ फिर तुम और मैं मिल के दीन का काम शुरू करते हैं। इंशाल्लाह आपका ये इतराफ आपके बच्चों की निगाहों में आपको छोटा नहीं करेगा, बड़ा करेगा। जब तक हम अपनी गलतियों को खुद नहीं मानते दूसरे हमें मनवाना चाहते हैं। जब हम किसी बात पे अकड़ रहे होते हैं ना तो दूसरा हमें बार बार कहता है नहीं तुमने ये किया, नहीं तुमने ये किया, और आपके नहीं मैंने ये किया तो कहेंगे नहीं मेरा ख्याल है गलती मेरी भी थी। इज्तमाही जिंदगी का यही असूल है कि इंसान अपने साथ वालों से हर वक्त माफियां मांगता रहे। अब देखिए कि अल्लाह ताला ने हजरत नूह के दौर में पूरी दुनिया को खत्म किया था, नए सिरे से ये दुनिया बनी, पूरी चीजें डूब गई थी, क्या कोई अपनी बनाई हुई दुनिया को डुबो सकता है? लेकिन जिस रब ने यहाँ डुबो दिया वो ये बता रहा है कि कल क़यामत के बाद भी ये दुनिया इसी तरह तबाह कर दी जाएगी। हम सोचते हैं कि काफिरों को आग में कैसे डालेगा, तो आप बताइए कि आपको ट्रैश को फेंकते हुए कभी तकलीफ हुई? जो लोग दुनिया में अपने आप को डिफेक्टेड साबित कर देते हैं ना, अल्लाह फिर उनको डिफेक्टेड प्लेस में डाल देगा। तो बात यह कि अल्लाह का असूल बड़ा बेलाग है, जो असबाब पे भरोसा करता है अल्लाह उसको असबाब के जिम्मे डाल देता है। आज जैसे हमने देखा कि ईमान वाले उस सैलाब से बचे, क़यामत के दिन इसी तरह मुत्तकी قیامت کے دن آنے والے سیلابوں سے بچیں گے. وَإِذَا الْبِحَارُ فُجِّرَتْ, جب دریاؤں کو کھول دیا جائے گا. اعتقاد ہے وَإِذَا الْبِحَارُ سُجِّرَتْ, غالباً سجیرت کے لفظ آتے ہیں ایک صورت میں, یعنی قیامت کے دن بھی ایک طوفان آنے والا ہے اور اس میں وہی بچے گا جس کو بچنے کی اللہ تعالیٰ نے دنیا میں توفیق دے دی. اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم ان سارے قصے کہانیوں سے عبرت اور نصیحت لے سکیں. وَإِلَىٰ عَادٍ أَخَاهُمْ هُودًا, اور قوم عاد کی طرف ان کے بھائی ہود کو ہم نے بھیجا, اس نے کہا میری قوم والو اللہ ہی کی عبادت کرو, اس کے سوا تمہارا کوئی معبود نہیں, تم تو صرف بہتان باندھ رہے ہو. اے میری قوم, میں تم سے اس کی کوئی اجرت نہیں مانگتا, میرا اجر اس کے ذمہ ہے جس نے مجھے پیدا کیا, تو کیا پھر بھی تم عقل سے کام نہیں لیتے؟ ویا قوم استغفروا ربکم, اے میری قوم کے لوگو تم اپنے پالنے والے سے اپنے گناہوں کی معافی طلب کرو اور اس کی جناب میں توبہ کرو تاکہ وہ برسنے والے بادل تم پر بھیج دے اور تمہاری طاقت پر اور طاقت قوت بڑھا دے اور تم جرم کرتے ہوئے روگردانی نہ کرو. انہوں نے کہا اے ہود, تو ہمارے پاس کوئی دلیل تو لایا ہی نہیں اور ہم تیرے کہنے پر اپنے معبودوں کو چھوڑنے والے نہیں اور نہ ہم تجھ پر ایمان لانے والے ہیں, بلکہ ہم تو یہی کہتے ہیں کہ تو ہمارے کسی معبود کے برے جھپٹے میں آ گیا ہے. اس نے جواب دیا کہ میں اللہ کو گواہ کرتا ہوں اور تم بھی گواہ رہو کہ میں تو اللہ کے سوا ان سب سے بیزار ہوں جنہیں تم شریک بنا رہے ہو. اچھا تم سب مل کر میرے خلاف چالیں چل لو اور مجھے بالکل بھی مہلت نہ دو, میرا بھروسہ صرف اللہ پر ہے جو میرا اور تم سب کا پروردگار ہے. جتنے بھی پاؤں دھرنے والے ہیں سب کی پیشانی وہی تھامے ہوئے ہے, یقیناً میرا رب بالکل صحیح راہ پر ہے. بس اگر تم روگردانی کرو تو کرو, میں تو تمہیں وہ پیغام پہنچا چکا جو دے کر مجھے تمہاری طرف بھیجا گیا. میرا رب تمہارے قائم مقام اور لوگوں کو کر دے گا اور تم اس کا کچھ بھی نہ بگاڑ سکو گے, یقیناً میرا پروردگار ہر چیز پر نگہبان ہے. اور جب ہمارا حکم آ پہنچا تو ہم نے خود کو اور اس کے مسلمان ساتھیوں کو اپنی خاص رحمت سے نجات فرمائی اور ہم نے ان سب کو سخت عذاب سے بچا لیا. یہ تھی قوم عاد جنہوں نے اپنے رب کی آیتوں کا انکار کیا اور اس کے رسولوں کی نافرمانی کی اور ہر ایک سرکش نافرمان کے حکم کی تابے داری کی. وَأُتْبِعُوا فِي هَٰذِهِ الدُّنْيَا لَعْنَةً وَيَوْمَ الْقِيَامَةِ, دنیا میں بھی ان کے پیچھے لعنت لگا دی گئی اور قیامت کے دن بھی. دیکھ لو قوم عاد نے اپنے رب سے کفر کیا, ہود کی قوم عاد پر دوری ہو. یہ تھی آیت نمبر 50-60. اس کا عنوان ہے ایک اور حجت تمام ہوئی قوم ہود کی صورت میں. اللہ تعالیٰ پچھلے انبیاء کرام کے جو قصے ہمارے سامنے رکھتے ہیں اس کی اصل روح کیا ہے کہ ہم اپنے آپ کو سیدھے راستے پہ لے آئیں. ہر نبی کی کہانی کو سننا ایک نئی حجت کا تمام ہونا ہے کہ جب لوگ ان باتوں کو سن کے اپنے لیے نصیحت نہیں لیتے تو نتیجہ کیا ہوتا ہے کہ پھر ان لوگوں کو کوئی اور چیز بھی فائدہ نہیں دیتی. اللہ تعالیٰ نے پچھلے انبیاء کے ذریعے سے ہمیں جو بات سکھائی وہ کیا تھی کہ دنیا کی قوت کتنی ہی زیادہ کیوں نہ ہو جائے, جب تک کسی کی روحانی قوت نہیں بڑھے گی وہ اللہ کے عذابوں سے نہیں بچے گا. اگلی بات اللہ تعالیٰ نے ہمیں ان آیات میں کیا سکھائی کہ رب دور نہیں ہے. اللہ کے نبیوں نے لوگوں کو یہی بتایا کہ رب بڑا قریب ہے اور دعاؤں کو سنتا ہے. آج بھی یہی سوچ ہے, کچھ لوگوں نے دینی رہنما ہونے کے نام پہ لوگوں کو رب سے دور کر دیا اور یہ کہہ دیا کہ تمہیں کوئی دعا مانگنی ہے تو ہمیں بتاؤ ہم مانگیں گے, تمہیں کچھ چاہیے تو ہم سے مانگو ہم تمہیں لے کے دیں گے. ایک خاتون تھی کہنے لگی کہ گھر میں ملازمہ تھی تو میں نے ان سے کسی موقع پہ کہا کہ دعا مانگ لو, تو کہیں گی باجی دعا تو مزار پہ جا کے مانگتے ہیں. یہ سوچ دینے والوں نے رب کو قریب کی بجائے دور کر دیا. فَإِنِّي قریب کی بات کہنے والی ذات کو جب بیچ میں وسیلوں اور واسطوں اور ذریعوں پہ ڈال دیتے ہیں تو نتیجہ کیا ہوتا ہے کہ لوگ پھر ان باتوں کو نصیحت کے لیے نہیں لیتے. اگلی چیز ہم نے اس قصے سے جو سیکھی کہ جو جبار ہوگا وہ ضرور تباہ ہوگا. آج کے دور کا ایک مسئلہ ہے کہ لوگوں نے سرکش ہونے روڈ ہونے کو ہیرو بنا دیا. آج بھی کسی فلم میں جو ہیرو بنا کے پیش کیا جاتا ہے وہ لڑنے والا بھڑنے والا ادھر سے جا رہا ہے ادھر جا رہا ہے, یعنی عجیب و غریب سا ایک اسٹائل دکھتا ہے اور بعض میں پھر اتنے ہی لوگ اس کو جو ہے آئیڈیلائز کرنے لگتے ہیں. آپ اللہ کے نبیوں کی کہانیوں کو پڑھتے جائیں آپ کو یہ یقین ہو جائے گا کہ جس نے سرکش بن کے دنیا میں جینا چاہا جس نے سر کھینچا اللہ نے اس سر کو کاٹ دیا. اس کے برعکس آج کے دور کا تصور کیا ہے کہ ماں باپ کے آگے سرکش ہو جاؤ, استادوں کے آگے سرکش ہو جاؤ, بیویوں کو شوہروں کے سامنے کھڑا کر دیا اور بعض شوہروں کو بیویوں کے سامنے کھڑا کر دیا. اللہ کی نگاہوں میں وہی بندہ عقل مند ہے جو اللہ کے حکموں کے مطابق اپنے آپ کو لے کے چلے گا اور جتنا ان چیزوں کو ہم اپنی زندگی میں زیادہ بڑھاتے جائیں گے اللہ تعالیٰ ہماری سمجھ کو بڑھا دے گا۔ اگلی چیز حضرت ہود علیہ السلام کی دعوت سے جو ہم نے سیکھی اس کو ہائی لائٹ کرواؤں گی، آیت نمبر ہے 56، ان ربی علی صراط مستقیم، بے شک میرا رب سیدھی راہ پر ہے۔ سوال پیدا ہوتا ہے کہ رب سیدھے راستے پہ کیوں ہے، ہمیں سیدھے راستے پہ ہونا ہے، تو اصل میں یہ اس بات کی دلیل تھی کہ جس راہ کی طرف میں تمہیں بلا رہا ہوں وہ صراط مستقیم ہے، وہ دین کی راہ ہے۔ جس چیز کو تم دین سمجھ کے اختیار کیے ہوئے وہ اصل دین نہیں ہے۔ اگر آپ ان کی پوری کہانی سے صراط مستقیم کے نقطے نکال لیں تو کیا بنتے ہیں؟ توحید، اللہ کی عبادت کرنا، استغفار، توبہ، نعمتوں پر اللہ کا شکر ادا کرنا، اللہ پر توکل کرنا، اللہ تعالیٰ کو اپنا پروردگار بھی ماننا یعنی رزق کا مالک ماننا، اللہ کو تمام قوتوں کا مالک سمجھنا، اور اللہ تعالیٰ کو اپنے اوپر نگران بنا لینا، اور تکبر کی بجائے اطاعت کی روش اختیار کرنا، یہ ہے صراط مستقیم۔ اور ہر دور میں دین کی بنیادی تعلیمات یہی رہیں، جو ان پر چلے گا وہ دین پہ ہے۔ جس نے ان بنیادی چیزوں سے نکال کر اپنے آپ کو سائیڈ ایشوز میں الجھا دیا وہ پھر پگڈنڈیوں پہ اتر گیا اور ہائی وے کو اس نے چھوڑ دیا، ایسا شخص پھر ہر دن اللہ سے بھی دور ہوتا ہے اور اس کے بندوں سے بھی دور ہونے لگتا ہے۔